नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल साउन महिनाको 9 गते मंगलबार, श्रावण शुक्ल सप्तमी, तदनुसार जुलाई 25 तारीक सन् 2023, नेपाल सम्बत 1143। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा राष्ट्रसंघीय खाद्य प्रणाली सम्बन्धी सम्मेलनलाई हिजो उहाँले सम्बोधन गर्नुभएको छ। यसै प्रसंगलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। विद्यालय खाजा कार्यक्रम सफल शीर्षक दिँदै प्रधानमन्त्रीको भनाईलाई यहाँ उल्लेख गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताउनु भएको छ। खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित युनाइटेड नेशन्स फूड सिस्टम 2023 स्टकिङ मोमेन्टलाई हिजो सम्बोधन गर्नुहुँदै उहाँले विद्यालय खाजा कार्यक्रम नेपालका सफल कार्यक्रम मध्येको एक रहेको उल्लेख गर्नुभयो। विद्यालयका खाजा कार्यक्रमले कृषि, शिक्षा, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रलाई उत्कृष्ट ढंगले एकीकृत गरेको छ। यसबाट नेपालमा हरेक दिन 33 लाख विद्यार्थी प्रत्यक्ष लाभान्वित भइरहेका छन्। प्रधानमन्त्रीले भन्नुभयो, यसबाट विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति, सिकाई, शैक्षिक सुधार जस्ता नतिजा देखा परेका छन्। अतिकम विकसित देश तथा भूपरिवेष्टित देश लगायत विकासोन्मुख देशले विद्यालय छाड्ने दर घटाउन विद्यालय दिवा खाजाले योगदान गरेको बताउनुहुँदै उहाँले विगत 5 वर्षमा नेपालीले विद्यालय पोषणको बजेट 4 गुणाले बढ़ाएको उल्लेख गर्नुभएको छ। खाद्य असुरक्षा उपेक्षा गर्न नहुने उपशीर्षकमा गोर्खापत्रले अगाडि समाचार लेखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढ़दो खाद्य असुरक्षा र पोषण संकटलाई अब उपेक्षा गर्न नहुने बताउनु भएको छ। इटलीको राजधानी रोममा जारी विश्व खाद्य प्रणाली सम्बन्धी कार्यक्रम अन्तर्गत अति कम विकसित राष्ट्रहरू एलडीसीको छुट्टै सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अति कम विकसित देशहरूको कृषि क्षेत्रमा लगानी गर्न प्रतिबद्ध रहेको पनि स्मरण गर्नुभएको छ। प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव बीच भेटवार्ता अर्को उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको छ। खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित युनाइटेड नेशन्स फूड सिस्टम 2023 स्टकिङ मोमेन्टलाई सम्बोधनपछि संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन एफएओ को मुख्यालयमा हिजो प्रधानमन्त्री प्रचण्ड र महासचिव बीच भेटवार्ता भएको हो। उहाँहरू बीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसंघ बीचको सम्बन्धलाई अझ बलियो बनाउने बारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। विद्यालय खाजा कार्यक्रम सफल गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो। गुटै गुटको कांग्रेसमा आन्तरिक एकताको खोजी, कमजोरी सुधार गर्दै जनताले आशा र भरोसा गर्ने पार्टी बनाउने नागरिकले मुख्य समाचार छापेको छ। नेपाली कांग्रेसका पदाधिकारीहरूले पार्टीभित्र देखिएका समस्या सुधार गर्दै जनताले आशा र भरोसा गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। साउन 2 गतेदेखि शुरू भएको केन्द्रीय समितिको बैठक अन्तर्गत हिजो पार्टी पदाधिकारीहरूले धारणा राख्दै जनतामा बढ़दै गएको निराशालाई कांग्रेसले सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। सबै र सधैं राजनैतिक परिवर्तनका लागि जनताले नेपाली कांग्रेस र उसको नेतृत्वलाई साथ दिए पनि उनीहरूले आफ्नो जीवनमा कुनै परिवर्तन नआएकोमा चरम असन्तुष्टि र निराशा प्रकट गरिरहेको जनाउँदै पदाधिकारीहरूले विगतमा भएका गल्ती तथा कमी कमजोरीलाई सच्याउँदै अघि बढ़नुपर्नेमा जोड़ दिए। जनताको हितमा पार्टी संगठन र सरकार समर्पित हुनुपर्ने धारणा उनीहरूको रहेको थियो। गुटै गुटको कांग्रेसमा आन्तरिक एकताको खोजी, कमजोरी सुधार गर्दै जनताले आशा र भरोसा गर्ने पार्टी बनाउने शीर्षक र उपशीर्षक दिँदै नागरिकले मुख्य समाचार छापेको छ। यसै प्रसंगलाई संसदीय दलको नेता फेर्न लागिरहन्छु, थापा शीर्षक दिँदै कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। नेतृत्वको विरोध गरेर पार्टीलाई कमजोर बनाउने भूमिका खेलेको भन्दै कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका सदस्यहरूलाई महामन्त्री गगन थापाले संसदीय दलको नेतृत्व बदल्ने मुद्दाबाट पछि नहटेको जवाफ दिनुभएको छ। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टी विधि विधानले नचलेको भन्दै सभापति देउबाको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। हिजोको बैठकमा मन्त्री थापाले संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक भएको र त्यसका लागि प्रयत्न कायमै राखेको बताउनुभयो। आफूलाई मन नपरेका विषयमा तत्कालै प्रतिक्रिया जनाउने पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउबा थापाको उक्त भनाईमा भने मौन रहनुभयो। कांग्रेसले सरकारको नेतृत्व पाउँदा देउबालाई नै किन छैटौं पटक प्रधानमन्त्री बनाउने भन्ने प्रश्न गर्नुहुँदै थापाले सके आफै नसके अर्कोलाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्रीको विकल्प खोज्ने मिशनलाई सार्वजनिक तहमा पुर्याउनु भएको थियो। त्यस्तै नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा थुनामा रहेका नेता बालकृष्ण खाँडलाई निलम्बन गर्नुपर्ने अडान पनि उहाँले राख्दै आउनु भएको छ। संसदीय दलको नेता फेर्न लागिरहन्छु थापाको भनाईलाई कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। यसै प्रसंगलाई कांग्रेस केन्द्रीय कार्य समिति बैठक निराशालाई आशामा परिणत गर्नु आवश्यक गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने क्रम सकिएको छ। साउन दुई गतेदेखि जारी बैठकमा केन्द्रीय कार्य समिति बैठकमा हिजो कांग्रेस पदाधिकारीहरूले जवाफ दिएपछि बोल्ने क्रम सकिएको हो। छैटौं दिनको बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र कानून न्याय तथा संसदीय मामिला मन्त्री एवं कांग्रेस उपसभापति धनराज गुरूङ, महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै आफ्नो भनाई राख्नुभयो। बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री खड्काले सरकारका काम कार्यवाहीका सन्दर्भमा तथा कानून मन्त्री गुरूङ र शहरी विकास मन्त्री सीता गुरूङले आफ्नो मन्त्रालयको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभयो। केन्द्रीय सदस्यहरू कृष्ण प्रसाद सिटौला र राजीव कोइरालाले भनाई राख्नुभयो। बुधबार भोलि पुनः बस्ने बैठकमा सभापति शेरबहादुर देउबाले सम्बोधन गरी निर्णय सार्वजनिक गरेपछि बैठक समापन हुनेछ। कांग्रेस केन्द्रीय कार्य समिति बैठक निराशालाई आशामा परिणत गर्नु आवश्यक गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो। विकास आयोजनामा व्यवधान, भारतको दबावमा चिनिया नाकामा रोकियो विस्फोटक शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। सड़क तथा जलविद्युत आयोजनाका लागि नेपाललाई आवश्यक पर्ने विस्फोटक पदार्थ आयातमा व्यवधान गरेको भारतले नेपालमा संचालित आयोजना बीच सापटी लिन दिन समेत अवरोध गरेको छ। भारतले जेठ तेस्रो साता सरकारलाई पठाएको पत्रमा आफ्नो देशबाट पैठारी हुने विस्फोटक पदार्थ जुन आयोजनाका लागि माग गरिएको हो त्यस बाहेकमा प्रयोग गर्न नपाउने शर्त राखिएको छ। विस्फोटक पदार्थ आयातमा भारतले पटक पटक व्यवधान खड़ा गरेपछि मन्त्री परिषदले गत वैशाख 26 विस्फोटक पदार्थ नियम 2020 संशोधन गरी नेपालमा संचालित अर्को परियोजनाबाट सापटी लिएर पनि काम चलाउन सकिने व्यवस्था गरेको थियो। संशोधित नियम राजपत्रमा प्रकाशित भइसकेपछि पर्याप्त विस्फोटक पदार्थ रहेका आयोजनाबाट सापटीमा काम चलाउने प्रयास गरिएको थियो। त्यसमा आपत्ति जनाउँदै भारतले पत्राचार गरेर रोकिदिएको हो। विकास आयोजनामा व्यवधान, भारतको दबावमा चिनिया नाकामा रोकियो विस्फोटक कान्तिपुरको मुख्य समाचारको शीर्षक हो। देशभर 233 स्वास्थ्य उपकरण बेवारिसे नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। कोरोना महामारीका बेला दाताहरूबाट अनुदानमा प्राप्त समेत गरेर देशभर करोड़ौं मूल्यका 233 स्वास्थ्य उपकरण प्रयोगविहीन पारेर थन्काइएका छन् जसमा श्वास फेर्न गाह्रो हुँदा अपरिहार्य भेन्टिलेटरदेखि पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ गर्ने मोबाइल थर्मोकोगुलेटरसम्मका महत्वपूर्ण उपकरण छन्। स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाको तथ्याङ्क अनुसार देशभरका स्वास्थ्य संस्थामा 20 प्रकारका 233 उपकरण प्रयोगविहीन छन्। अधिकांश मेसिन कोविड महामारीको समयमा पठाइएका छन् जसमा भेन्टिलेटर 91, भेन्टिलेटरमै प्रयोग हुने बीप्याप मेसिन 19 स्थान र श्वास प्रश्वासका लागि बिरामी सुत्ने समयमा अक्सिजनको चाप नियन्त्रणमा राख्न प्रयोगमा आउने सीपीएपी मेसिन 16 स्थान रहेका छन्। आवश्यक जनशक्ति र राख्ने ठाउँ अभाव तथा कतिपय बिग्रिएपछि मरमत नहुँदा प्रयोगविहीन बनेको विभागको भनाइ छ। स्वास्थ्य सेवा विभागले अस्पतालमा लामो समयदेखि थन्किएका उपकरण फिर्ता ल्याउने तयारी गरिरहेको जनाएको छ। लामो समयदेखि प्रयोगविहीन भएका उपकरणको खोजी भइरहेको छ। त्यस्ता मेसिन खोजेर आवश्यक पर्ने अन्य अस्पतालमा पठाउने प्रयत्न भइरहेको छ। विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख डाक्टर सुरेन्द्र चौरासियाले भन्नुभयो, देशभर 233 स्वास्थ्य उपकरण बेवारिसे नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो। सुन तस्करीका लागि हङकङमा कार्यालय शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोड़िएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार गरी सुन पठाउने गरेका छन्। नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिशनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ। स्रोतले भन्यो, सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। उनीहरूले चिनिया एजेन्ट मार्फत हङकङबाट सुन नेपाल पठाउने गरेका छन्। उनीहरूले नेपाल र भारतमा बसेर हङकङका कार्यालयमा रहेका चिनिया एजेन्टहरूसँग सेटिङ मिलाउने गरेको स्रोतको दावी छ। सुन तस्करीका लागि हङकङमा कार्यालय नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो। भारतले दिएन गण्डक नहरमा सम्झौता अनुसार पानी, राजधानीको मुख्य समाचारको शीर्षक रहेको छ। खडेरीले सताएको यस वर्ष भारतले गण्डक नहरमा सम्झौता अनुसार पानी नछोड्दा मध्य तराईको पर्सा, बारा र रौतहटका किसान प्रताड़ित भएका छन्। आकाशे पानी समेत नपरेको यस वर्षातमा सम्झौता अनुसार निर्धारित समयभन्दा दुई महिना ढिलो गरी भारतले बल्ल नहरमा पानी छोड़ेको छ। त्यसमा पनि 450 क्युसेक जति मात्र पानी आउने गरेको खुलेको छ। भारतसँगको सम्झौतामा उसले गण्डक नहरमा 850 क्युसेक पानी छोड़ने उल्लेख छ, तर उसले चालू सिजनमा जम्मा आधा जति मात्र पानी छाडेको गण्डक नहरको नेपालतर्फको जिम्मेवार निकाय नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगंजले जनाएको छ। भारतले दिएन गण्डक नहरमा सम्झौता अनुसार पानी, राजधानीको मुख्य समाचारको शीर्षक रहेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग छोटकरीमा, खर्च विवरण सार्वजनिक नगर्ने उम्मेद्वारलाई कार्यवाही, गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन 2079 निर्वाचन खर्च विवरण सार्वजनिक गर्न नगर्ने 2440 उम्मेद्वारमाथि कार्यवाही हुने भएको छ। खर्च विवरण सार्वजनिक नगर्नेमा 1043 जनप्रतिनिधि सभा सदस्य पदका र 1397 प्रदेशसभा सदस्य पदका उम्मेद्वार रहेका छन्। कानून बमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेद्वारले 15,000 रूपियाँ जरिवाना तिर्नुपर्नेछ, तर त्यसका लागि आयोगले निर्णय गर्नुपर्नेछ। खर्च विवरण सार्वजनिक नगर्नेमा निर्वाचित जनप्रतिनिधि तथा प्रमुख राजनैतिक दलका पदाधिकारी तथा चर्चित अनुहार समेत प्रशस्त रहेको आयोग स्रोतले बताएको छ। खर्च विवरण सार्वजनिक नगर्ने उम्मेद्वारलाई कार्यवाही गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो। फेरि प्रधान न्यायाधीश विहीन बन्दै न्यायालय, राजधानीले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधान न्यायाधीश विहीन अवस्थामा पुर्याएको छ। प्रधान न्यायाधीश हरिकृष्ण कार्की अबको 10 दिनपछि अनिवार्य अवकाश हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधान न्यायाधीश सिफारिशमा संवैधानिक परिषदले चासो दिएको छैन। संविधानको धारा 284(3)मा संवैधानिक परिषदले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा 1 महिना अगावै नियुक्तिका लागि सिफारिश गर्नुपर्नेछ भन्ने व्यवस्था गरेको छ। फेरि प्रधान न्यायाधीश विहीन बन्दै न्यायालय, राजधानीको अग्रपृष्ठको समाचारको शीर्षक हो। 100 किलो सुन तस्करी प्रकरण मामा भान्जामा अड्कियो अनुसन्धान, नेपाल समाचार पत्रले मुख्य समाचार छापेको छ। राजस्व अनुसन्धान विभागले 100 किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तह सम्ममा नै रहेको आकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति भरिया र केही कर्मचारी बाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन्। नेपालमा तस्करीको सुन बरामद परिमाण यो नै अहिलेसम्मकै उच्च भए पनि राजस्व अनुसन्धान विभागले यस प्रकरणमा संलग्न उच्च गिरोहको जराजरा खोतल्न सकेको छैन। रेडी ट्रेड प्रणालीको नामबाट कम्पनी खड़ा गर्न लगाएर सुन तस्करीको चाँजो पाँजो मिलाउने मुख्य डिजाइनरको बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूले कुनै भेउ पाउन सकेका छैनन्। विभागका अनुसन्धान अधिकृतको निशाना रेडी ट्रेड सञ्चालन गर्ने दोलखाका 21 वर्षीय दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल बनेका छन्। यो काण्डमा सबैभन्दा पहिला रेडी ट्रेड सञ्चालन गर्ने दिलीप पक्राउ परेका थिए। पहिला मजदूर व्यवसाय सञ्चालन गर्ने दिलीपको नागरिकता प्रयोग गरेर तस्करी गर्ने गिरोहले रेडी ट्रेड सञ्चालनको चाँजो पाँजो मिलाउँदै आएको देखिए पनि त्यो गिरोह को हो भन्ने बारेमा राजस्व अनुसन्धान विभागका अधिकारीहरूको छानबिन पुग्न सकेको छैन। 100 किलो सुन तस्करी प्रकरण मामा भान्जामा अड्कियो अनुसन्धान, नेपाल समाचार पत्रले मुख्य समाचार छापेको छ। चुनावमा 3 मत, अब स्वत विद्यालय व्यवस्थापन समिति अध्यक्ष शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। घुमी फेरी रूम्जाटार भनेझै विद्यालयको व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति पराजित व्यक्तिकै पोल्टामा आइलाग्ने भएको छ। पुतली सड़क स्थित पद्मोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिमा गत वर्ष पराजित वड़ाध्यक्षलाई फेरि सोही पद आइलाग्न लागेको हो। गत 2079 असार 11 गते भएको पद्मोदय माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा पराजित वड़ा नम्बर 28 का वर्तमान वडा अध्यक्ष भाईराम खड्की काठमाण्डु महानगरपालिकाको नयाँ नीतिका कारण विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुने भएको छ। वहाँलाई तुलसी प्रसाद अगस्तीले पराजित गर्नुभएको थियो। वर्तमान विद्यालय व्यवस्थापन समिति अगस्तीले 51 र खड्कीले 3 मत पाउनु भएको थियो। चुनावमा 3 मत, अब स्वत विद्यालय व्यवस्थापन समिति अध्यक्ष, गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो। यो बाँदरले बाली क्षति गरे राहत 10,000 सम्म, कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। सरकारले बाँदरका कारण अन्न बाली नोक्सानी खेपेका किसानलाई राहत स्वरूप 10,000 रूपियाँसम्म क्षतिपूर्ति दिने भएको छ। वन तथा वातावरण मन्त्रालयले जारी गरेको वन्यजन्तुबाट भएको क्षतिको राहत विवरण निर्देशिका 2080 अनुसार बाँदरले बालीमा क्षति पुर्याएमा किसानले राहत पाउनेछन्। बाँदरले बाली क्षति गरे राहत 10,000 सम्म, कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो। यो निजी क्षेत्र र बैंकरको धारणा परस्पर विपरीत, कारोबारले मुख्य समाचार छापेको छ। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमाथि बैंकर र निजी क्षेत्र ठ्याक्कै विपरीत देखिएका छन्। मौद्रिक नीतिलाई बैंकरहरूले स्वागतयोग्य भनिरहँदा निजी क्षेत्रले भने असन्तुष्टि व्यक्त गरेको छ। मौद्रिक नीतिमाथि फरक फरक प्रतिक्रिया आइरहँदा आगामी दिनमा निजी क्षेत्र र बैंक बीचको सम्बन्ध कस्तो रहला भन्ने विषयले पनि चासो पाएको छ। निजी क्षेत्र र बैंकरको धारणा परस्पर विपरीत, कारोबार को मुख्य समाचारको शीर्षक रहेको छ। यता गत वर्ष दैनिक व्यापार घाटा 4.4 अर्ब शीर्षक दिँदै कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। गत वर्ष मुलुकको दैनिक व्यापार घाटा 4.4 अर्ब पुगेको छ। विश्वव्यापी रूपमा देखिएको मन्दीको असर नेपालमा पर्दा आयात व्यापार 16% घटेको छ। आयातमा आएको कमीसँगै दैनिक घाटा पनि घटेको हो। 2078-79 19.20 अर्ब आयात भएको भन्सार विभागको तथ्याङ्क रहेको छ। सार्वजनिक ऋण 2.8 अर्ब थपियो, अर्को शीर्षक दिँदै कान्तिपुर लेख्छ। सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण 22.21 अर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असारसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रगति विवरणले अघिल्लो असारको तुलनामा गत असारमा तिर्न बाँकी सार्वजनिक ऋण 2.8 अर्ब रूपियाँले बढ़ेको देखाएको छ। अघिल्लो आर्थिक वर्ष 2078-79 असार मसान्तसम्ममा यस्तो ऋण 20.13.29 करोड़ बराबर थियो। गत आर्थिक वर्षमा मात्र 1.40.87 करोड़ बराबर आन्तरिक र 67.50 करोड़ बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाए। सार्वजनिक ऋण 2.8 अर्ब थपियो, गत वर्ष दैनिक व्यापार घाटा 4.4 अर्ब दुईवटा शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। प्रतिष्ठानमा छुट्टै डेंगू वार्ड, हालसम्म 4 जनाको मृत्यु, गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छुट्टै डेंगू वार्ड सञ्चालन भएको छ। डेंगू रोगको प्रकोप बढ़दै गएपछि वार्ड सञ्चालन गरिएको हो। बीपी प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुरामणि पोखरेलले धरान लगायत सुनसरी वरपरका अन्य जिल्लामा डेंगू फैलिँदै गएपछि नियन्त्रणका लागि वार्ड सञ्चालन गरिएको बताउनुभयो। प्रतिष्ठानमा छुट्टै डेंगू वार्ड, हालसम्म 4 जनाको मृत्यु, गोर्खापत्रको भित्री पृष्ठमा समाचार रहेको छ। 6 महिनासम्म पनि सुदूरपश्चिम सरकार अपूर्ण शीर्षकमा राजधानीले खबर छापेको छ। सुदूरपश्चिम प्रदेश सरकार गठन भएको 6 महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन। सत्ता गठबन्धन दलबीच मन्त्रालय र मन्त्री संख्याबारे कुरा नमिल्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो। र अब सम्पादकीय सन्तुलित मौद्रिक नीति शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। नेपाल राष्ट्र ब्याङ्कले चालू आर्थिक वर्ष 2080-81 मौद्रिक नीति मध्यमार्गी धारणामा निर्माण गरेको छ। मध्यमार्गी धारमा निर्माण गरेको छ। अर्थतन्त्रको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिक लगानी, उत्पादन, रोजगारी आदिमा अनेक चुनौतीका बीच आइतबार सार्वजनिक मौद्रिक नीति सरकारले लिएको वित्तीय नीतिलाई सघाउ पुर्याउने उद्देश्यमा केन्द्रित रहेको छ। सन्तुलित मौद्रिक नीति गोर्खापत्रले सम्पादकीय छापेको छ। राष्ट्र ब्याङ्कको सन्तुलित नीति शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ भने मौद्रिक नीतिले सम्बोधन नगरेका मुद्दा शीर्षक दिँदै कान्तिपुरले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।